سورہ یونس آیت نمبر 61 سے 82 تک. بسم اللہ الرحمن الرحیم. وما تكون في شأن, اور جو تم ہوتے ہو کسی حالت میں. آپ صلی اللہ علیہ وسلم کے لیے فرمایا گیا, آپ جس بھی حالت میں ہوتے ہیں. وما تتلو منه, اور جو بھی آپ پڑھتے ہیں اس میں سے, اس میں سے من قرآن, قرآن میں سے. اے نبی, آپ جس حالت میں بھی ہوتے ہیں اور قرآن میں سے جو کچھ بھی پڑھتے ہیں. ولا تعملون من عمل, اور کوئی عمل ایسا نہیں ہے جو تم کرتے ہو. اور یہاں پہ اب جمع آ گیا, تعملون جمع آ گیا, یعنی جتنے بھی لوگ جن سے آپ خطاب کرتے ہیں, جن کو آپ بتاتے ہیں, جو صحابہ ہیں, جو نیکیاں کرتے ہیں, جو بھی عمل کرتے ہیں, وہ سارے عمل, کوئی عمل ایسا نہیں ہے کہ جو کوئی کرتا ہو. الا مگر کنا, ہم ہوتے ہیں, علیکم, تم پر, شہودا, گواہ, اذ تفیدون فیہ, جب تم مشغول ہوتے ہو اس میں, جب بھی آپ اس کے اندر مشغول ہوتے ہیں, جب یہ لوگ اس میں مشغول ہوتے ہیں. پہلا واحد کا آیا, اس کے بعد یہ جمع کا صیغہ آ گیا. جو بھی عمل کرتے ہیں, جو بھی مشغولیت ہوتی ہے ان کی, اللہ تعالیٰ اس پہ گواہ ہے, اللہ دیکھ رہا ہے, اللہ تعالیٰ مانیٹر کر رہا ہے. یہ ہمیں بہت ذہن میں رکھنے کی ضرورت ہے کہ سورتیں کس ٹائمنگ پہ اتری تھی, سورہ یونس کس ٹائم پہ اتری تھی. مکی دور کا آخری پیریڈ چل رہا تھا, ٹھیک ہے. اور ظاہر ہے مکی دور میں آپ کو پتا ہے کہ شروع کا پیریڈ پھر بھی تھوڑا آسان, پھر اس کے بعد مشکلات زیادہ, اس سے زیادہ, پھر آخر میں تو اس قدر زیادہ ہو گئی تھی کہ پھر ہی آپ صلی اللہ علیہ وسلم کو ہجرت کرنی پڑی, ٹھیک ہے. اور آپ جگہ جگہ دیکھیں گے ان صورتوں میں جو اس ٹائمنگ کی ہیں کہ آپ صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ کس طرح سے تسلیاں دے رہے ہیں کہ اے نبی, آپ کسی بھی حالت میں ہوتے ہیں نا, کچھ بھی, آپ قرآن پڑھ رہے ہیں, آپ نماز پڑھ رہے ہیں, آپ کسی حالت میں بھی ہیں, جو بھی آپ اسی طرح قرآن کریم میں سے کچھ تلاوت کر رہے ہیں, یا جس حال میں بھی جو بھی آپ کر رہے ہیں, دنیا کا کام کر رہے ہیں, اپنی ضروریات کو پورا کر رہے ہیں, یا قرآن کی تلاوت کر رہے ہیں, یا مسلمانوں کو کوئی چیز بتا رہے ہیں, اور جو مسلمان بھی اور آپ بھی سب عمل جو بھی کر رہے ہیں اللہ کی نظر میں ہے, جس میں بھی آپ مشغول ہیں. اچھا, آپ صلی اللہ علیہ وسلم کے لیے تو تسلی کے یہ کلمات ہو گئے خاص اس کانٹیکسٹ میں, لیکن میں نے آپ کو بتایا تھا کہ آیتوں کا ایک عمومی بھی معنی ہوتا ہے. اور عمومی معنی کیا ہے یہاں پہ, ہر ایک دائی جو بھی دین کا کام کر رہا ہے اس کے لیے یہ آیت انتہائی تسلی دلانے والی ہے. جو بھی سیکھ رہا ہے, سکھا رہا ہے, اس کے لیے دین کی کوئی خدمت میں لگا ہوا ہے, دین کی کوئی کسی قسم کی بھی کام کر رہا ہے, اس کو رب کریم نے کتنی پیاری تسلی دی ہے. فرمایا, وَمَا تَكُونُ فِي شَانِ, جو بھی تم کر رہے ہو, کسی بھی حال میں ہو, کسی بھی کام کو کر رہے ہو, آپ مثلا آپ بیٹھے ہوئے, آپ قرآن کریم کو سیکھ رہے ہیں, اب ایسے میں آپ کی ایک ٹانگ سو گئی, ٹانگ سو گئی, اور آپ نے ٹانگ اٹھائی اور موومنٹ دی, اس کو دوسری طرف رکھ لیا, کوئی بھی نہیں جانتا کہ آپ نے یہ پوزیشن کیوں بدلی, آپ کی کمر تھک گئی تھی, اب کوئی نہیں جانتا کہ کیا ہوا, آپ ذرا پہلو بدل کے بیٹھ گئے, یہ چینج رب جانتا ہے. جو بھی آپ کام کر رہے ہیں, چھوٹا سا بھی, تو کسی بھی حالت میں آپ اللہ کی نظر میں ہیں. جو بھی آپ تلاوت کر رہے ہیں اس میں سے, اس قرآن میں سے, نبی کریم صلی اللہ علیہ وسلم کو تو بتایا گیا ہی, مگر تم سب بھی جو تلاوت کرتے ہو, آپ بیٹھے ہوئے گھر میں تلاوت کر رہے ہیں, آپ اس کو سیکھ رہے ہیں, آپ اس کو یاد کر رہے ہیں, آپ اس کا ترجمہ پڑھ رہے ہیں, آپ اس کے اندر مشغول ہیں, ولا تعملون من عمل, اور کوئی بھی عمل آپ کرتے ہیں اس کے اوپر. اللہ تعالیٰ فرماتے ہیں کوئی ایسا نہیں ہے کہ آپ کا ایک عمل بھی اس کی نگاہ سے اوجھل رہ جائے یا ان نوٹسبل رہ جائے. ہر ایک اس کے نوٹس میں. اور جب تم مشغول ہو اس میں, جب تم مصروف ہو اس میں, قرآن سن رہے ہیں, مصروف ہو رہے ہیں, پڑھ رہے ہیں, عمل کر رہے ہیں, عمل کرنے میں ماحول کی طرف سے کتنی مخالفتیں آ رہی ہیں, کتنی مشکلات آ رہی ہیں, کتنی آپ کو کچھ باتیں سہنی پڑ رہی ہیں, تمہاری یہ ساری مصروفیات اللہ کی نظر میں, اس کی نظر کو محسوس کر کے دیکھیں کتنا اچھا لگے گا کہ اس وقت جو ہم بیٹھے ہوئے نا, اور یہ ہم پڑھ رہے ہیں جو اس وقت, اور ایسے مشغول ہیں. تفیدون اتنا پیارا لفظ ہے. تفیدون یعنی کسی ایسے کام میں مشغول ہونا جس میں انسان خود کو بھی بھلا دے, کچھ یاد نہیں رہے, کچھ بھی اس کو یاد نہ رہے, اتنا غرق ہوا ہے. اب ظاہر ہے جب انسان کسی چیز میں اتنا مشغول ہو جاتا ہے نا, اس کو پتہ ہی نہیں ہوتا میرے ارد گرد کیا ہے, کون مجھے دیکھ رہا ہے, کون مجھے نوٹس کر رہا ہے, کون نہیں کر رہا, سب بھول جاتا ہے. وہ اپنے اس میں لگا ہوا ہے. وہ پین بھی اٹھا رہی ہیں, چلا رہی ہیں پین کو, رکھ رہی ہیں, کمپیوٹر آن کر رہی ہیں, فون ڈائل کر رہی ہیں, سب اللہ تعالیٰ فرماتا ہے میری نظر میں. تم یہ نہ سمجھنا کہ تم اکیلے ہو. نبی کریم صلی اللہ علیہ وسلم کو جب تسلی دی گئی تو کیا فرمایا گیا, تم یہ نہ سمجھنا کہ تمہاری اتنی مخالفتیں ہیں تو اللہ نے پتہ نہیں تمہیں اکیلا ہی چھوڑ دیا ہے اس خطرناک جگہ پہ, تمہیں ماحول کے, تمہیں حالات کے کرم پہ چھوڑ دیا. ایسا نہیں ہے, جو کچھ تم کر رہے ہو وہ تمہارے ساتھ ہے. سبحان اللہ, اتنی خوبصورت آیت ہے یہ کہ خاص طور پہ دین پڑھنے پڑھانے والوں کے لیے کہ تم گھبراتے کیوں ہو, اللہ ہے نا تمہارے ساتھ. تم بھول گئے ہو جب تم مصروف ہو تو تم بھول گئے ہو کہ کوئی دیکھ رہا ہے, مگر وہ نہیں بھولا. اب آپ دیکھیں پورے دن میں آپ جتنا پڑھ رہی ہیں, جتنی مشکل اٹھا رہی ہیں عمل کرنے میں, جتنے نوٹس بنا رہی ہیں, جتنی دفعہ قلم چلا رہی ہیں, جتنا کچھ یاد کر رہی ہیں, ساری ایکٹیویٹیز رب نے فرما لیا میرے نوٹس میں, میں خود دیکھ رہا ہوں. آپ کسی کے لیے جب کچھ کرتے ہیں نا بہت مشکل اٹھا کے, کوئی کام آپ کرتے ہیں تو پھر اس کے بعد فون اٹھا کے کہتے ہیں تمہیں پتا ہے میں اتنی مشکل سے بازار گئی, میں گھنٹوں بازار میں رہی, پھر فلانا ہوا, پھر ایسے ہوا, پھر میں تمہارے لیے چیز لے کر آئی, مجھے اتنی مشکل ہوئی, گرمی بھی اتنی تھی. اچھا آپ اس کو سارا بھی بتا دیتے ہیں نا تو وہ ریئلائز نہیں کر سکتا کہ آپ اتنی مشکل سے گزر کے اس کے لیے کام کر کے آئے ہیں. مگر یہاں رب فرماتا ہے کہ تم میرے قرآن میں جب مصروف ہوتے ہو تمہیں بتانے کی ضرورت نہیں ہے, میں خود تمہیں دیکھ رہا ہوں, تم میری نظروں میں ہو, تم اس وقت بھی میری نظروں میں ہوتے ہو. ایسے تو ہر ایک ہی اللہ کی نظر میں, ہر ایک, مگر یہاں پہ ان لوگوں کو جو قرآن کی مشغولیت کے اندر ہے, جو کسی نیکی کے کام میں ہے, جو کسی اللہ تعالی کے لیے کچھ اس کے دین کو پھیلانے کے لیے کچھ کوشش کر رہے ہیں, لوگوں کو بتا رہے ہیں, اللہ تعالیٰ فرماتے ہیں کیوں گھبراتے ہو, کیوں خوف کھاتے ہو, ہم ہیں نا گواہ تمہارے پر, ہم نے جو تمہیں دیکھ رہے ہیں. جب موسیٰ علیہ السلام گئے تھے, جب اللہ تعالیٰ نے موسیٰ علیہ السلام سے فرمایا تھا کہ موسیٰ آپ جائیں اور فرعون کو جا کے بتائیں, تو موسیٰ علیہ السلام نے فرمایا اللہ ہمیں ڈر لگتا ہے, خوف کی وہاں پہ الفاظ آئے ہیں کہ اللہ ہمیں ڈر لگتا ہے, یا اللہ وہ تو اور سرکش ہو جائے گا, یا اللہ وہ ہمیں کچھ نقصان دے گا. اللہ تعالیٰ نے فرمایا نہیں موسیٰ, میں جو تمہارے ساتھ ہوں, میں تمہیں دیکھ رہا ہوں, میں تمہاری سن رہا ہوں, تم جاؤ. کسی اور چیز کے اوپر اللہ تعالیٰ نے اس طرح نہیں فرمایا کہ میں جو ہوں تو تمہارا گواہ ہوں. اللہ کے فرشتے بھی ہیں, دیکھ رہے ہیں, وہ بھی ہمارے ساتھ ہیں, مگر اللہ تعالیٰ فرماتا ہے جب اس نے خود ہی فرما دیا نا تو کتنی بڑی دھارس انسان کو مل جاتی کہ اللہ خود دیکھ رہا ہے. اس وقت سوچا کریں جب آپ کلاس کی تیاری کے لیے بیٹھتی ہیں, جو کچھ میں کر رہی ہوں نا میں اللہ کی نظر میں اس وقت. یہی چیز شیطان بھلا دیتا ہے, ہماری زیادہ توجہ اس چیز پہ ہو جاتی ہے کہ ہم لوگوں کو جلدی دکھا دیں. تو لوگوں کو تو دکھانے کی بتانے کی ضرورت ہی نہیں, ہمارا دل چاہتا ہے نا کوئی نوٹس کر لے, میں نے اتنا کر لیا, میں نے یہ کر لیا, میں نے کوئی نہیں. کسی کو بھی نہ بتاؤ اس لیے کہ تمہارا رب تو خود تمہیں دیکھ رہا ہے جو ایکشن تم کر رہے ہو. ابن فارس فرماتے ہیں کہ باقی تمام چیزوں سے دھیان ہٹا کے اسی میں غرق ہو جانا یہ ہے تفید نفی. یعنی اتنے جب تم غرق ہو جاتے ہو وہ دیکھ رہا ہوتا ہے, یعنی اللہ تعالیٰ کی اپریسیشن ہے نا, میں دیکھ رہا ہوتا ہوں صورت میں. اللہ اکبر. تو یہ خود فراموشی والی جو مشغولیت ہو جاتی ہے جب تم قرآن میں اس طرح بالکل ڈوب جاتے ہو, تمہیں کچھ ہوش نہیں رہتا, اس وقت تمہارا رب کتنی محبت سے تمہیں دیکھ رہا ہوگا تمہیں کیا پتا. بہت پیاری دھارس ہے اس کے اندر. کیا پھر اس کے بعد جو دین کا کام کرنے والا ہے, جو سیکھنے سکھانے والا ہے, جو قرآن کی تلاوت کرنے والا ہے, جو عمل کرنے والا ہے اس قرآن پہ, کیا اس کو کبھی گھبراہٹ ہونی چاہیے جب اس کو یہ تسلی مل جائے کہ رب کہہ رہا ہے کہ میں تمہیں دیکھ رہا ہوں, تم میری نظروں میں ہو, تم مجھ سے غائب نہیں ہو, میں تمہیں بھولا نہیں ہوں. جب مخالفتیں آتی ہیں تو انسان سوچتا ہے پتہ نہیں اللہ مجھے بھول گیا ہے کیا. ہاں اللہ تعالیٰ کہتا نہیں. دائی کے لیے بہت زیادہ اس میں خوشی کی بات ہے, اس کے لیے حوصلے کی بات ہے. کبھی بھی مشکل سخت حالات آئیں تو رب کی اس تسلی اس کو انسان یاد کر لے, تم جس حال میں بھی ہوتے ہو. کبھی دیکھیں انسان کا حال کیسا ہوتا ہے, کبھی بہت دل میں دھارس ہوتی ہے, کبھی دل گھبرانے لگتا ہے, کبھی دل خوف زدہ ہوتا ہے, کبھی خوشی ہوتی ہے, کبھی ایمان اتنا بڑھ جاتا ہے, کبھی کم ہو جاتا ہے. ہر حال میں ہی وہ تمہیں دیکھ رہا ہے. کبھی تم قرآن پڑھ کے سنا رہے ہو, کبھی تم عمل میں مصروف ہو رہے ہو, کبھی تم کچھ بھاگ دوڑ کر رہے ہو, انہوں نے گاڑی پکڑی اور تم ادھر سیکھنے جا رہے ہو, تم ادھر سکھانے جا رہے ہو, اور رب تم پہ نظریں جمائے ہوئے. سبحان اللہ. اور آپ صلی اللہ علیہ وسلم کی زندگی پہ غور کریں, مکی دور پہ تو آپ کا دل کٹتا تھا, پریشان ہوتا تھا, کبھی ادھر بیٹھتے تھے, کبھی ادھر بیٹھتے تھے, قرآن پڑھ کے سناتے تھے, کبھی ساتھیوں پہ ٹارچر کی داستانیں سنتے تھے. تو سوچیے اس ماحول کو. اللہ تعالی نے تب فرمایا, یہ آیتیں تب اتاری تھی کہ ہم نے یہ قرآن اتار دیا تمہارے لیے, یہ ہے تمہاری تسلی. کتنی پیاری تسلی دی ہوگی اس وقت اس قرآن نے ان کو. تو ساری تمہاری مصروفیات دیکھ رہا ہے. اور پھر فرمایا, وما يعزب عن ربك من مثقال ذرة في الارض ولا في السماء, اور نہیں چھپا ہوا تیرے رب سے ایک ذرے کے برابر بھی وزن زمین میں اور نہ آسمان میں. آپ دیکھیں سب سے پہلی بات, ذرہ کیا ہوتا ہے؟ ذرہ سب سے چھوٹی چیز کو کہتے ہیں. اس زمانے میں جو ذرے کی ڈیفینیشن ہوگی وہ شاید ایک رائی کے دانے کو ذرہ کہتے ہوں. اکثر آپ نے پرانی تفسیروں میں بھی, جو پرانی تفسیروں سے ہی آگے چل رہی ہیں, تو وہ کہتے ہیں رائی کے دانا ذرہ ہوتا ہے. اور ذرے کا مطلب ہوتا ہے اسمالیسٹ پارٹیکل. ان کو بھی نہیں پتا تھا کہ بعد میں انسان جب ترقی کرے گا تو اس کو پتا چلے گا اسمالیسٹ پارٹیکل کیا ہے, ایٹم ہے. ٹھیک ہے. اب اسمالیسٹ پارٹیکل پھر اردی ولا سے سمائی, زمین میں اور آسمان میں, یعنی اس کا مطلب زمین اور آسمانی ہے نا, اس کا مطلب پورے یونیورس میں, پوری کائنات میں کہیں چھپ نہیں سکتا تیرے رب سے, کہیں چھپ نہیں سکتا. کائنات سوچیں کتنی بڑی ہے. ولا اصغر من ذلك, اور اس سے جو چھوٹا ہے, ذرے سے بھی چھوٹا کیا ہوگا. ان لوگوں کو تو نہیں اس وقت پتا تھا, ہمیں تو آج پتا ہے. ذرے سے چھوٹا, ان کی جو ڈیفینیشن ذرے کی تھی اس سے چھوٹی بھی ایک چیز تھی ایٹم, اور آج جو ہماری ڈیفینیشن ہے ایٹم کی, اب اس کے بعد واللہ عالم اس سے بھی چھوٹی کوئی چیز ہو وہ اللہ کے علم میں ہوگی, ہمیں آج نہیں پتا. جیسے اس وقت ان کو نہیں پتا تھا کہ ایک ایٹم بھی ہوگا جو اس سے بھی چھوٹا ہوگا. وہ شاید چونٹی یا تنکے یا چھوٹے سے ایک پارٹیکل کو سمجھ رہے ہو کہ یہ ذرہ ہے, مگر آج ہم نے دیکھ لیا کہ ذرہ تو اس سے بھی چھوٹا ہے. تو اس سے بھی کوئی چھوٹی چیز ہو, ولا اکبر, اور نہ بڑی, الا فی کتاب مبین, مگر ایک کھلی کتاب میں, یعنی اللہ کے علم میں ہے وہ بھی. اس قدر پیاری بات ہے کہ اس کو اگر آپ غور کریں, اور ہم پچھلی بات سے پھر اس کو ریلیٹ کریں گے کہ کیسے پچھلی بات سے ریلیٹ ہوتی ہے, कि यानी एक जर्रे जितनी चीज भी रब से गायब नहीं है, चाहे वो जमीन के कहीं किसी कोने में या आसमानों में, एटम जितनी चीज भी, हम अब एटम ही कह सकते हैं क्योंकि हमारे नजदीक तो एटम ही स्मॉलेस्ट है, या उससे भी छोटी कोई चीज हो, कोई अल्लाह से गायब नहीं है, अल्लाह की निगरानी में है। जमीन के ऊपर है तब भी अल्लाह उसको देख रहा है, हवाएं अगर उसको उड़ा के कहां से कहां ले जाती हैं, अल्लाह तब भी उसको जानता है। फिर वो जर्रा, अब जर्रे को ना, अच्छा एटम को हमारे जहन में नहीं आएगा, अच्छा आप ये सोचे ये लाइट, सूरज देखिए आप, उसके अंदर छोटे छोटे पार्टिकल्स आपको नजर आते हैं, छोटे छोटे उस जर्रे से हैं, जब वैसे आपको बगैर लाइट के नहीं नजर आएंगे, जब लाइट आती है तो नजर आते हैं, आप उसको इमेजिन कर लें। अच्छा वो उसको हवा उड़ा के ले जा रही है, वो कहां से कहां गिरा हुआ है, फिर वो जर्रा पानी में गिर जाता है और बहता चला जाता है, अल्लाह उसको भी देख रहा है, और फिर वो बहते 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 कहां पहुंच गया, किसी शिप पे चिपक गया जाके, अल्लाह ताला वहां पे भी उसको जानता है यहाँ पे चिपका हुआ, वहां से किसी के हाथ पे लग गया, वो गया और वो गाड़ी में बैठा, उसकी गाड़ी की सीट पे लग गया, अब गाड़ी की सीट से किसी और के ऊपर लग गया, और उसके बाद किसी के जूते पे लग गया, उसके बाद सड़क पे लग गया, फिर उसको हवाएं उड़ा के ले गई कहीं और। आप सोचते जाएं, सोचते जाएं, सोचते जाएं, एक जर्रे के सफर को ही सोच लें, फिर सोचे मेरा रब उसको भी जानता है, वो उसका सफर कहाँ कहाँ हो रहा है, वो कौन कौन सी जगह से गुजर रहा है, थोड़ा सा सोच के देखे तो इंसान की अकल दंग रह जाती है, मेरा रब तेरा इल्म कैसा है, कि ये जर्रा भी रब से नहीं छुपा, वो जर्रा कहाँ गया और रब से नहीं छुपा, चाहे वो आसमानों में कहीं उड़ा, जमीन पे पड़ा या किसी जगह पे भी, इसी तरह प्लूटो में कोई जर्रा है, मार्स में कोई जर्रा है, सूरज में कोई जर्रा है पड़ा हुआ, किसी सितारे सैयारे किसी भी जगह पे कोई जर्रा है, उसकी हर हरकत रब के इल्म में है, किसी एक वक्त में भी वो रब की नजरों से ओझल नहीं है। हम तो इन सितारों सैयारों की जब वो स्क्रीन पे मूवमेंट देखते हैं तो हमारा सारी चक्कर आ जाता है कि इतनी तेज दौड़ रहे, तो किस किस जर्रे को इंसान देखे, किस किस जर्रे का इंसान पीछा करे, रब की निगाहों से तो कोई भी नहीं पोशीदा। और जर्रे की बात बता गए, उससे असगर भी बताया और अकबर भी। अब जाहिर है हर चीज इसमें आ गई, इसलिए कोई चीज जर्रे से या तो छोटी होगी या उससे बड़ी होगी, तो सुभान अल्लाह क्या कोई चीज रह गई। और ये एक जर्रे का सफर नहीं, हर जर्रे का सफर अल्लाह ताला जानता है। अल्लाह अकबर, गैब की कुंजियां उसी के पास है, यानी वो चाबी लगाएगा तो गैब के खजाने खुलेंगे, वरना इन तक किसी की रसाई नहीं, और ये चाबी उसके पास है, उसको सब गैब का भी पता है और हाजिर का भी, किस दरख्त से कौन सा पत्ता झड़ के गिरा है और कौन सा रास्ते में है और कौन सा गिरने वाला है उसको भी जानता है, कोई दाना इस जमीन के अंधेरों में भी चला जाए उसको भी जानता है, उसके रिकॉर्ड में लिखा हुआ सेव है उसके पास, Saved, everything is saved. अब ये देखें, ये जो बीम ऑफ लाइट आ रही है आपके घर में, इसमें एक जर्रा नहीं, कितने सारे छोटे छोटे जर्रे हैं, बहुत सारे हैं ना। अब इन सारे छोटे जर्रों को, और रेत जब आप देखते हैं, सैंड बीच पे पड़ी हुई है, कितने जर्रे होते हैं सैंड के, उस एक एक जर्रे को अल्लाह जानता है कि कहां पर पड़ा हुआ है। अच्छा अब इस बात का पिछली बात से क्या ताल्लुक, सोचिए इस बात का पिछली बात से क्या ताल्लुक है, कि भाई समंदर की तहों में कोई जर्रा है, किसी शिप पे कोई जर्रा है, किसी की जगह कोई जमीन के ऊपर जर्रा है, आसमान के अंदर जर्रा है, प्लेनेट पे कोई जर्रा है, हर एक अल्लाह की नजरों में, क्या मतलब इससे पिछली बात से क्या रिलेशन हो गया, सोचे अगर तो मैं क्या हूं, मैं भी इस कायनात में एक छोटा सा जर्रा हूं, जर्रे से ज्यादा नहीं, मैं भी रब की नजरों में हूं, मैं कहीं भी चली जाऊं मैं रब की नजरों से ओझल नहीं हो सकती, मैं रब के नोटिस में हूं, वो जानता है तुम जो भी अमल कर लो اس کے دین کے لیے چھوٹا سا کام بھی کرو گے نا ایک ذرے کے برابر, وہ بھی اس سے چھپ نہیں سکتا. اور تم خود, تم بھی تو ایک ذرے ہی ہو نا, آپ کی حیثیت کیا ہے, میری حیثیت کیا ہے اس کائنات میں, سوچیں. ایکشن کو بھی سوچیں, دونوں چیزیں سوچیں. ایک, میں اپنی ذات کو دیکھوں کہ میری مثال ایک ذرے جیسی ہے اس پوری کائنات میں. اب میں کہیں چلی جاؤں, چاہے مچھلی کے پیٹ میں, سمندر کی تہہ میں وہ مچھلی پڑی ہو, اللہ وہاں پہ بھی دیکھ رہا ہے, اس نے تمہیں چھوڑا نہیں, وہ وہاں پہ بھی تمہیں دیکھ رہا ہے. اور اللہ کا دیکھنا, اس کا گواہ ہونے کا مطلب ایک اور کیا ہے, اس کی نگرانی, کہ وہ تمہاری نگرانی کر رہا ہے, وہ تمہیں گارڈ کر رہا ہے, وہ تمہاری حفاظت کر رہا ہے. تم رب کی نظروں کو محسوس تو کر کے دیکھو, کوئی چیز بھی اس سے چھپ نہیں سکتی. جب ایک ذرہ نہیں چھپ سکتا تو تم کیسے چھپ سکتے ہو؟ اسی طرح جو کام بھی تم کرو, چاہے وہ اتنا چھوٹا ہو کہ ایک ذرے کے برابر, ایک ذرے کو تو انسان ہی نہیں دیکھ سکتا, اور اصغر ہو یا اس سے کسی کی نظر میں آیا ہی نہیں, اتنا چھوٹا کام تھا, لیکن وہ رب نے دیکھ لیا, اس نے کتاب مبین میں سیو بھی کر دیا. سیو ہے تمہارا وہ عمل, تم کہیں پہ بھی جا کے کرو, کسی غار میں چھپ کے کرو, کسی سمندر کی تہہ میں جا کے کرو, کسی کمرے میں چھپ کے کرو, کہیں اس سے نہیں چھپ سکتا. اللہ اکبر, کتنی خوبصورت یہ بات ہے, اور انسان کے لیے کتنی تسلی کی یہ بات ہے. اب انسان نظر دوڑا کے دیکھے اور سوچ میں اپنی لے کر آئے, ایک ذرہ کدھر کدھر چھپ سکتا ہے, کہاں کہاں چھپ سکتا ہے ایک ذرہ, سوچے آپ کے ذہن میں کیا آتا ہے؟ کوئی بہت چھپنے والی جگہ کبھی سوچ لیں جہاں پہ کسی کو بھی نہ پتا چلے, اور پھر سوچے کہ وہاں پہ بھی اللہ تعالی دیکھ رہا ہے, وہاں پہ بھی اس کی نگرانی میں ہے وہ. یہ کہنا بڑا آسان ہوتا ہے نا زمین پہ یا آسمان میں, لیکن کبھی کبھی اس کی ڈیپتھ میں بھی جا کے غور و فکر کیا کریں, ایک ایک جگہ پہ اس ذرے کو پلیس کر کے سوچے, یہاں چھپے گا رب سے, یہاں چھپ جائے گا رب سے, یہاں چھپ جائے گا رب سے, کہیں پہ بھی نہیں چھپے گا. اے اللہ, میں بھی تیری نظروں میں, چاہے میں رات کی تنہائی میں سجدے میں ہوں, قیام میں ہوں, رات کو کروٹیں بدل رہی ہوں, دن میں بھاگی جا رہی ہوں, قرآن کے ساتھ مصروف ہوں, کوئی بھی نہ دیکھے, لیکن تو گواہ ہے, تو حاضر ہے. الا ان اولیاء اللہ لا خوف علیہم ولا ہم یحزنون, اتنی پیاری تسلی کی آیات ہیں آج کی, کہ انسان جب یہ آیتیں پڑھتا ہے, میں سمجھتی ہوں کہ شاید میں نے جو پچھلے دفعہ اتنی کورسز کرائے اتنی خوبصورت میں نے اس آیت کو نہیں سمجھا جو آیت 61 ہے, جتنی کہ ابھی مجھے سمجھ آئی, کیونکہ انتہائی جتنا آپ اس کو غور کرتے جائیں گے نا, اتنا ہی آپ کو اور لطف آئے گا اس آیت کا, اور اتنا ہی زیادہ اپنے رب کے اوپر اور پیار آئے گا کہ اللہ تو ایسے دیکھتا ہے ہمیں, ہم تو اس قابل بھی نہیں. اور دیکھو اللہ کے جو دوست ہوتے ہیں نا, ان کو کوئی لا خوف علیہم ولا ہم یحزنون, کہ خبردار سن لو, ان اولیاء اللہ, بے شک جو اللہ کے دوست ہیں ان کو نہ کوئی خوف ہے اور نہ کوئی غم. یعنی پہلے تو دیکھیں اللہ کے دوست کون ہوتے ہیں, ولی کا مطلب کیا ہے, ولی اللہ کون ہے, اللہ کے دوستوں کی کیا پہچان ہے یا کیا نشانی ہے. دوست دیکھیں, ایک دوستی کا لفظ, ولی کا لفظ ہم پہلے بھی پڑھ چکے ہیں, گہرے دوست کے معنوں میں آتا ہے, اور ایسا دوست جو ضرورت کے وقت بھی کام آنے والا ہو, وہ بھی ولی ہوتا ہے. تو ولی کے یعنی قربت کے معنوں میں, جو بہت قریب ہوتا ہے, تو کس چیز کا خوف نہیں ہے ان کو, اور کس چیز کی ان کو غم نہیں ہے. یعنی جو پچھلی بات سے آپ لیں کہ یہ اللہ کے ولی ہیں, अल्लाह के जो दीन के मददगार है ना, दीन के मददगारों को आखरत में अल्लाह की नाराजगी का कोई खौफ नहीं होगा, क्योंकि अल्लाह उनसे राजी हो गया होगा और उसने उनको अपनी अजाबों से महफूज कर रखा होगा, और ना उनको दुनिया के फौत हो जाने का, दुनिया के जाने का कोई गम होगा। और क्योंकि वली का मतलब ना मदद करने वाला भी है, हमने पढ़ी नहीं है ना इसकी बातें कि वली में क्या क्या आता है, तो मददगार किसमें, अल्लाह के मददगार कौन, यानी उसके दीन के मददगार। और ये भी विलायत का माना लिया जाता है कि जो अल्लाह ताला को पहचानता हो, उसकी बहुत इबादत करता हो और गुनाहों से अपने आप को दूर रखता हो, उसके लिए भी वली का लफ्ज आता है। और इसी तरह वली इसके लिए भी आता है कि मोमिन जो होता है उसके लिए भी कहा जाता है कि वो अल्लाह का वली है। अच्छा, अब अल्लाह के वली के बारे में हमने एक पहले बात पढ़ी थी सूरह बकरा में, अल्लाहु वलीयुल लदीना आमनू, अल्लाह तो वली है ही ईमान वालों का। इसका मतलब अल्लाह ताला तो पहले ही वली है ईमान वाले लोगों का, अल्लाह ने तो अपनी विलायत जाहिर कर दी, अब तुम्हारा काम है कि तुम आगे बढ़ो अल्लाह की तरफ, तुम कदम उठाओ अल्लाह की तरफ। तुम्हें भी क्या अल्लाह के वली बनने का शौक है? अल्लाह ताला ने तो बता दिया उसका वली, वो तो वली है ही, अब तुम क्या करोगे? अगर तुम बनना चाहते हो उसके वली, उसके करीब होना चाहते हो, उसके दोस्त बनना चाहते हो, तो तुम्हें कदम उठाना होगा उसकी तरफ। आप अल्लाह की तरफ एक कदम उठाते हैं तो अल्लाह ताला 10 कदम आपकी तरफ उठाता है, लेकिन ये देख लें कि पहला कदम आपको उठाना, वो तो वली है, उसको जरूरत नहीं किसी की। तो पहला कदम इंसान को खुद उठाना होता है अल्लाह की तरफ। तो ला खौफुन अलैहिम वला हुम यहज़नून में देखे, आखरत में हिसाब किताब के बाद जब उनको जन्नत में दाखिल किया जाएगा ना, तो वहां पे इनको कोई खौफ नहीं होगा, कोई गम नहीं होगा, हमेशा के लिए निजात हो जाएगी, किसी परेशानी, किसी तकलीफ का खतरा नहीं रहेगा, किसी प्यारी चीज के हाथ से निकल जाने का गम नहीं रहेगा। क्योंकि ज्यादातर क्या होता है, खौफ मुस्तकबिल का होता है, हाय ये पता नहीं आगे क्या हो, हाय क्या हो जाएगा, और गम जो होता है माजी का होता है, अल्लाह ये क्या हो गया मुझसे, मैंने अपनी जिंदगी किधर गंवा दी, ये गम होता है। तो ना इनको खौफ होना है कि हाय अब आगे हमारे साथ क्या हो, ना इनको पिछली इस पे गम होगा कि हाय हमारी दुनिया हमसे चली गई, ये हो गया, वो भी नहीं होगा। और ये भी बाज़ मुफस्सिरीन ने कहा है कि औलिया अल्लाह पर जो खौफ या गम ना होना है, ये दुनिया और आखरत दोनों के लिए, सिर्फ आखरत के लिए नहीं है, दुनिया में भी उनको खौफ और गम नहीं होगा और आखरत में भी खौफ और गम नहीं होगा। तो उसमें यानी दोनों आ गए। अब लेकिन हम देखते हैं कि दुनिया में तो अंबिया अलैहिस्सलाम को खौफ और गम रहा, बल्कि उनका खौफ तो और भी ज्यादा था दूसरों से, और उनका गम तो और भी ज्यादा था दूसरों से। लेकिन उनके बारे में कुरान करीम में आता है, वल्लदीना हुम मिन आदाबि रब्बिहिम मुशफिकून इन आदाब रब्बिहिम गैरु मामून, यानी वो लोग अल्लाह के अजाबों से हमेशा डरते रहते हैं, क्योंकि इनके रब का अजाब ऐसी चीज नहीं है जिसे कोई बेफिक्र होकर बैठ जाए। और आप सल्लल्लाहु अलैहि वसल्लम ने भी फरमाया कि मैं तुम्हें सबसे ज्यादा अल्लाह से डरने वाला हूँ, और अक्सर हालात में आप बड़े गमगीन नजर आते थे, सहाबा कराम के भी आप जब देखें तो वो भी आखरत के खौफ से रोते रहते थे, अल्लाह के सामने गिरियाजारी करते रहते थे, ये करते रहते। तो फिर इसका मतलब क्या हुआ? तो रूल मानी में ये बताया गया है कि औलिया अल्लाह का दुनिया में जो खौफ और गम से महफूज होना है, वो इस वजह से कि जिन चीजों के खौफ और गम में दूसरे लोग जैसे दुनिया वाले मुफ्तरा रहते ना, क्या हमें ये दौलत मिल जाए, ये हो जाए, वो हो जाए, उसकी टेंशन, उसकी टेंशन, वो इन इन ये सारी टेंशन उनके लिए नहीं होती। एक कभी इस चीज के ऊपर रीजे जा रहे हैं, मरे जा रहे हैं, कभी वो चीज है उसके गम में मुब्तला है, ये वो इस तरह के गम में नहीं होते। कहीं जरा सी कमी हो गई दौलत में या आराम में या लग्जरीज में, तो उसके ऊपर मरने लगते हैं, गम से घुलने लगते हैं, या जरा सी तकलीफ और परेशानी दुनिया की आ गई तो उससे ऐसे हो जाते हैं कि दिन और रात उनके जो है ना वो बेचैनी में गुजरते हैं और उसी में खोए रहते हैं, सारा काम इबादत छोड़ के बस उनको बस वही गम खाया जाता है। तो औलिया अल्लाह का मकाम इससे बुलंद है। लेकिन दुनिया में हमारी फिक्रें क्या होती है, जॉब है, बच्चे हैं, और बल्कि ऐशो आराम के सामान हैं, ये है, इन चीजों के ऊपर हम इतने रीझे जाते हैं कि इनमें कहीं कमी हो जाए, कहीं इनमें से किसी चीज से महरूम हो जाए तो कैसा गम लग जाता है। औलिया अल्लाह का मकाम इन सबसे ऊपर है। उनकी नजर में ना दुनिया की ये इज्जत, दौलत, राहत, आराम कोई चीज जिसके हासिल करने में दूसरे जो है हर वक्त बिजी होते हैं ना, जिसके लिए दूसरे मेहनत करते हैं, जिसके लिए दूसरे इतनी मुशक्कतें उठाते हैं, जिसके लिए दूसरे दिन और रात एक कर देते हैं, जिसके लिए दूसरे परेशान रहते हैं, जिसके लिए दूसरे रात की नींदे हराम कर लेते हैं, उनके लिए ऐसी कोई चीज भी इस काबिल नहीं होती, हैसियत नहीं रखती कि वो इसके लिए अपने आप को हलकान करें। वो अल्लाह के करीब होते हैं, वली वली करीब दोस्त होते हैं, उसके मुहिब होते हैं। तो जिनको ये कुर्ब हासिल हो जाता है ना, फिर तो वो इन चीजों से ऊपर उठ जाते हैं। ये चीजें तो बहुत नीचे रह जाती हैं, बहुत नीचे, बहुत छोटी, बहुत हल्की। हाय मैंने क्या पहना वहां पे, हाय मेरे पास तो जेवर नहीं, मेरे तो इतने अरसे से ये नहीं लेके दिया, मेरे गामिन तो मुझे ये नहीं करते, ये चीजें उनके गम नहीं रहते। तो हम कहते हैं ना कि अब ये मेरा गम नहीं रहा, फलाने ने मेरे साथ ऐसे कर दिया था, उसने मुझे ये कह दिया था, उसने ये, वो इस गम से ऊपर उठ जाते हैं। उनको तो ये गम गम ही नहीं लगते। जैसे सहाबा कराम की जिंदगी को आप देखें, गम था लेकिन वो किसका था गम, खौफ था लेकिन किस चीज का खौफ था, उनको नौकरियां चले जाने का खौफ नहीं होता था, उनको ये खौफ रहते थे आखरत का खौफ, दीन के लिए खौफ भी खाते थे। जैसे आप बदर में आप सल्लल्लाहु अलैहि वसल्लम खड़े होकर कैसे दुआएं कर रहे हैं, दीन के लिए उनके खौफ और गम हो जाते थे। अल्लाह का दीन ना कहीं नीचे हो जाए, अल्लाह के दीन के ऊपर ना कोई हार फाए, उनके जो गम है ना वो कुछ और बन जाते थे। पर एक हदीस कुदसी में अल्लाह ताला फरमाता है कि मेरा बंदा नफली इबादत के जरिए मेरा कुर्ब हासिल करता रहता है। यानी कैसे आप वली बनना है कि क्या आप, अल्लाह ताला ने फरमाया कि मेरा बंदा नफली इबादत करके मेरा कुर्ब हासिल करता रहता है, यहाँ तक कि मैं भी उससे मोहब्बत करने लगता हूँ, और जब मैं उससे मोहब्बत करता हूँ तो मैं उसके कान बन जाता हूँ जिनसे वो सुनता है, और मैं उसकी आंख बन जाता हूँ जिससे वो देखता है, और मैं उसके हाथ पैर बन जाता हूँ कि जो कुछ करता है मुझसे करता है। क्या मतलब इसका, यानी इसका मतलब ये है कि फिर उस इंसान का देखना वही होगा जो अल्लाह चाहता है कि देखे, उसका सुनना वही होगा जो अल्लाह चाहता है कि ये सुने, तो बस वो वही सुनता है जिसका अल्लाह ने हुक्म दिया, वही देखता है जिसके देखने का अल्लाह ने हुक्म दिया। ये है आंखें और कान बन जाना। तो फरमाया कि मैं उसके, ये भी रहता है ना कि मैं उसके पैर बन जाता हूँ जिनसे वो चलता है, फिर वो मुझसे सवाल करता है तो मैं उसको अता करता हूँ, और अगर वो मुझसे पनाह तलब करता है तो उसको जरूर पनाह देता हूँ, और मैं जिस काम को भी करने वाला होता हूँ किसी काम में मुझे इतना तरद्दुद नहीं होता। यानी तरद्दुद का मतलब होता है, उर्दू वाले जानते हैं कि तरद्दुद क्या, यानी इतनी पसोपेश नहीं होती, इतनी जितनी जितना तरद्दुद उस मोमिन की रूह कब्ज करने में मैं करता हूँ। वो मौत को ना पसंद करता है और मैं उसे रंजीदा करने को ना पसंद करता हूँ कि ये गम ना खाए, ये परेशान ना हो, मैं वो मौत नहीं चाहता ना, और अल्लाह ताला ने उसकी रूह कब्ज करनी है। तो अल्लाह ताला फरमाते हैं कि मुझे इतना तरद्दुद किसी और चीज में नहीं होता जितना तरद्दुद उसकी रूह कब्ज करने में होता है, इसलिए कि उसको ये पसंद नहीं है और मैं उसको नाखुश नहीं करना चाहता। ये बुखारी में रिवायत है। सुभान अल्लाह, यानी ये भी विलायत का एक दर्जा है, कितना ऊंचा दर्जा है कि वो इतने बुलंद दर्जे पे पहुंच जाता है। यानी विलायत के भी दर्जे हैं, एक ही दर्जा नहीं है। जब इंसान अल्लाह का वली बनता है ना, तो ये कोई बिल्कुल समझ ले फर्स्ट स्टेप पे है, कोई सेकंड पे है, कोई थर्ड पे है, ऊपर 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 फिर ऊपर तक के दर्जे जो अंबिया के। अब ये सोच लेना जिस आदमी के दोस्त बड़े बड़े लोग हों, वो खुद को भी बड़ा समझना शुरू हो जाता है। तो सोचे जरा, जिसका दोस्त अल्लाह हो, जिसका वली अल्लाह हो, रब्बे कायनात जिसका वली हो, वो कितना बड़ा हो जाता है। अल्लाह अकबर। तो ये है विलायत का एक दर्जा, और ये है वो लोग जिनको फिर कोई खौफ और कोई गम नहीं है। और फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह के बाद बंदों में से ऐसे भी हैं जो ना नबी है और ना शहीद, लेकिन अल्लाह के नजदीक इनका मर्तबा देख के अंबिया और शुहदा भी इनकी तारीफ करेंगे। सहाबा ने कहा, या रसूलल्लाह हमें खबर दे वो कौन लोग हैं, ताकि हम भी उनसे मोहब्बत करें। आपने फरमाया, ये वो लोग हैं जो लोगों से सिर्फ अल्लाह की वजह से मोहब्बत करते हैं, हालांकि वो लोग इनके रिश्तेदार नहीं होते, ना इनको कोई माली फायदा हासिल होता है उनसे। अल्लाह की कसम, उनके चेहरे उस दिन रोशन होंगे, और बेशक वो नूर पर फाइज होंगे, यानी नूर के मिंबरों पे होंगे, और जब लोग खौफ ज़दा होंगे तो इनको कोई खौफ नहीं होगा, और जब लोग गमगीन होंगे तो इनको कोई गम नहीं होगा। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने ये आयत पढ़ी, इन्ना औलिया अल्लाह ला खौफुन अलैहिम वला हुम यहज़नून, अल्लाहुम्मा जअलना मिनहुम। अब अल्लाह का वली बनने की ख्वाहिश हर एक के दिल में होती है, लेकिन आमतौर पर हम ये सोचते हैं कि पता नहीं अल्लाह के वली तो वो होते हैं, वो जो इतने चिल्ले काटते हैं, वो जो इतने ऐसे बस ऐसी इबादतें करते हैं कि बस वो बस उसी में गर्व करते हैं, दुनिया को छोड़ देते हैं। ऐसा नहीं है। आम मुसलमानों में भी औलिया अल्लाह होते हैं और बन सकते हैं, अल्लाह का कुर्ब ले सकते हैं। अब जब हम सोचते हैं ना कि हम तो नहीं बन सकते, फलाना है, तो देखिए फिर हम क्या करते हैं, फिर जो जिनको हम थोड़ा नेक समझते हैं हम बस उनकी तरफ लपकते हैं कि बस ये देखो ना, ये नेक है, अब हम तो है नहीं ना, हम बन सकते हैं, अब बस इन्हीं का कुर्ब हासिल कर लो, यही हमें बस वहां तक पहुंचाएंगे और वो करेंगे। ये नहीं है। अल्लाह के वली बनने के लिए क्या है, जो अल्लाह का वली होता है ना, वो दुनिया को ऐसे समझता है कि ये इम्तिहान का है, और इम्तिहान खत्म होने की जो घंटी है, जो बेल है, वो मौत है, और इसका जो दरमियानी वक्फा है जिंदगी और मौत के दरमियान का, ये मेरा इम्तिहान का टाइम है। वो आलमे बरजख को इम्तिहान और रिजल्ट के दरमियान का टाइम समझता है, और यौमुद्दीन को रिजल्ट का दिन समझता है। वो इन सब का खुशी खुशी इंतजार करता है कि इनके जरिए मैं अपने रब से मिलूंगा। वली के लिए तो दुनिया मकसद नहीं होती, मंजिल नहीं होती, इसीलिए उसका एक एक सेकंड कीमती होता है। वो कहता है, जब सुबह हो तो शाम के मुतालिक फिक्र ना करो, और शाम हो तो सुबह के मुतालिक ना सोचो, क्योंकि उसकी ये जिंदगी जो होती है ना, इतनी अहम तरीन होती है, वो डिले नहीं करता। कहता जो गुजर गया सो गुजर गया, उस पे गम नहीं है, जो आने वाला है बस उसके लिए आज की तैयारी करो। तो जो अगर वली बनना चाहते हैं ना, तो आज की फिक्र करें, इसको अच्छा करें, इसको जाया होने से बचाए। फ्यूचर पता नहीं आए कि नहीं आए, तो उस कल का तो नहीं पता ना, ये कल का दिन आना या नहीं, कल पे नहीं डालते। वली के नजदीक दुनिया जो है वो कमाई की जगह है, लेकिन पैसे कमाई की नहीं जगह, नेकियां कमाने की जगह, जो जिससे आखरत बनेगी, आखरत की खेती है ये, जिसकी पैदावार से उसको वहां पे आखरत मिलनी है। वो दुनिया में रहता है लेकिन इसका दिल दुनिया में नहीं लगता, क्या वो अपने रब का कुर्ब हासिल करने के लिए मेहनत करता है। जाहिर है जितना जितना रब के करीब होता जाएगा, दुनिया की मोहब्बत कमजोर होती जाएगी। तो लोग कहते हैं ना कि फलां है वो बड़ा पहुंचा हुआ, फलां है वो बड़ा पहुंचा हुआ, अल्लाह के वली को लोग कहते हैं, लेकिन वो अपने आप को कभी देख के ऐसे नहीं कहता कि हाँ मैं तो पता नहीं किन दर्जों पे पहुंच गया। वो अपने आप को देख के माफिया मांगता रहता है, और माफी इस्तग़फ़ार की सदा लगाए रखता है। लोग कहते हैं बड़ा इबादत गुजार, ये तो अल्लाह रसूल का आशिक है, लेकिन वो آنسو بھری آنکھوں سے جواب دیتا ہے کہ حق تو یہ ہے کہ حق ادا نہ ہوا. لوگ اس کو اٹھاتے ہیں وہ اور جھکتا جاتا ہے, لوگ اس کی خدمت کرنا چاہتے ہیں وہ ان کے جوتے اٹھاتا ہے, لوگ اس کے گرد ہجوم اکٹھا کرنا چاہتے ہیں اور وہ بھاگتا ہے اس چیز سے. وہ نہیں چاہتا ہجوم, وہ نہیں چاہتا ریاکاری, وہ نہیں چاہتا لوگوں میں بڑا بن بن کے رہوں. ایک دفعہ حضرت عمر جو تھے آپ صلی اللہ علیہ وسلم کی مسجد میں گئے, وہاں دیکھا کہ معاذ بن جبل آپ صلی اللہ علیہ وسلم کی قبر مبارک کے پاس بیٹھے ہوئے رو رہے ہیں. انہوں نے کہا تم کس وجہ سے رو رہے ہیں؟ معاذ رضی اللہ تعالیٰ عنہ نے کہا میں اس وجہ سے رو رہا ہوں کہ میں نے آپ صلی اللہ علیہ وسلم کو یہ فرماتے ہوئے سنا, تھوڑا سا ریا تھوڑی سی ریا بھی شرک ہے, اور بے شک جس شخص نے بھی میرے ولی سے دشمنی رکھی اس نے اللہ سے اعلان جنگ کر دیا. بے شک اللہ ان نیک متقی بندوں سے محبت کرتا ہے جو چھپے رہتے ہیں. اگر وہ غائب ہوں تو کوئی ان کو تلاش نہیں کرتا, اگر وہ حاضر ہوں تو ان کو بلایا نہیں جاتا نہ پہچانا جاتا ہے. ان کے دل ہدایت کے چراغ ہیں, وہ ہر غبار آلود اندھیروں سے نکل آتے ہیں. اندھیروں سے نکل آتے ہیں. اور اسی طرح حضرت عمر بن جمعہ رضی اللہ تعالیٰ عنہ بیان کرتے ہیں کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو یہ فرماتے ہوئے سنا میرے اولیاء میرے بندے اور میرے محبوب ہیں, یہ میری مخلوق میں سے وہ لوگ ہیں. یعنی اللہ تعالیٰ فرماتا ہے کہ میرے اولیاء کون ہیں؟ میرے بندے اور میرے محبوب ہیں. یہ میری مخلوق میں سے وہ لوگ ہیں جو میرا ذکر کرتے ہیں اور میں ان کا ذکر کرتا ہوں. یہ مسند احمد کی روایت ہے. اسی طرح ترمذی میں ایک روایت ہے, انس بن مالک بیان کرتے ہیں کہ کتنے ہی لوگ ایسے ہیں سبحان اللہ جن کے بال بکھرے ہوئے غبار آلود ہوتے ہیں, وہ دو بوسیدہ چادریں پہنے ہوئے ہوتے ہیں, ان کی طرح توجہ نہیں جاتی کسی کی. وہ اگر اللہ پر کسی کام کے کرنے کی قسم کھا لے تو اللہ ان کی قسم کو سچی کر دیتا ہے. سبحان اللہ, یعنی وہ کچھ کہہ دے نا منہ سے تو اللہ ایسے ہی پوری کر دیتا. آپ صلی اللہ علیہ وسلم نے فرمایا, یہ مسلم کی روایت ہے بخاری میں بھی ہے, کہ اللہ جب کسی بندے سے محبت کرتا ہے جبرائیل علیہ السلام کو بلا کے فرماتا ہے میں فلاں بندے سے محبت کرتا ہوں تم اس سے محبت کرو. اس سے جبرائیل علیہ السلام محبت کرتے ہیں, پھر وہ آسمانوں میں آ کے پکارتے ہیں جبرائیل علیہ السلام اللہ فلاں بندے سے محبت کرتا ہے تم بھی اس سے محبت کرو, تو آسمان والے بھی ہیں نا جو وہ بھی اس سے محبت کرنے لگتے ہیں, پھر زمین میں بھی اس کی محبت رکھ دی جاتی. سبحان اللہ, یعنی ایسے اللہ کے پیارے بندے ہوتے ہیں جن سے اللہ تعالیٰ اس طرح سے محبت کرتا ہے. تو ان کو تو کوئی خوف اور غم کا ان کو کیا خوف, ان کو کیا ہوگا؟ ہاں ان کو مستقبل کی کوئی بات کا کسی چیز کے جانے کا کوئی خطرہ یا خوف ہے کہ بھئی ہائے وہ فلانی چیز نہ مجھ سے چلی جائے, نہ ماضی کی کسی نعمت کے جانے کا کوئی ملال ہوتا ہے. تو وہ خوف اور غم سے پاک ہے. اور کیسے یہ بننا ہے, میں نے آپ کو ایک تو بتایا حقوق اللہ ادا کرنے والے ہوتے ہیں, دوسرا حقوق العباد. اللہ تعالیٰ نے اس کو جو مخلوق ہے نا, آپ صلی اللہ علیہ وسلم کی حدیث ہے کہ الخلق عیال اللہ, عیال اللہ ہے, اللہ کے عیال ہے, اللہ کا کنبہ ہے مخلوق. تو کسی انسان نے اگر اللہ کا ولی بننا تو یا اس کے اندر یہ ایبلٹی ہے بننے کی, تو اس بات کا پتہ اس کے دل میں اللہ کی جو مخلوق سے محبت ہے اس سے پتہ چلے گا. جو سخت دل ہے, جو بے رحم ہے, وہ کتنا بھی عبادت گزار ہو جائے نا وہ ولایت کے مرتبے پہ نہیں پہنچ سکتا جب تک وہ اپنے آپ کو بدل نہ لے. خالق اپنی محبت سے پہلے جو اس کا قرب چاہتے نا لوگ, ان کے دلوں میں اپنی مخلوق کی محبت ڈالتا ہے. تو سب سے پہلی جو منزل ہے نا وہ یہی ہے کہ انسان اللہ کی مخلوق سے محبت کرے, اللہ کی مخلوق کو تکلیف نہ دے, اللہ کی مخلوق کے ساتھ بھلائی کرے, ان کے حقوق کا خیال رکھے, کسی کی عزت نفس کو مجروح نہ ہونے دے, کسی کو تکلیف نہ دے, لوگوں کے مسائل کو حل کرنے کی کوشش کرے اور صلح کرائے لوگوں میں, چاہے میاں بیوی کے درمیان جھگڑا ہو وہ دور کرانے کی کوشش کرے, بھوکوں کو کھانا کھلائے, لوگوں کی تکلیف کو اپنی تکلیف محسوس کرے, اور چاہے غیر مسلموں کا بھی معاملہ ہو اہل اللہ پہ ان کا بھی بہت بڑا حق ہے. جو اللہ کے اولیاء ہوتے ہیں نا وہ حکمت کے ساتھ ان لوگوں کو بھی محبت کے ساتھ اسلام کا پیغام دیتے ہیں, ان کے ساتھ بھی ہمدردی کرتے ہیں کہ یہ آگ سے بچ جائے, उनको तोहफे तहाय दे के उनका दिल जीत के उनको भी पैगाम देने की कोशिश करते हैं, उनके लिए भी हिदायत की दुआ करते हैं ताकि वो भी अल्लाह के दीन में दाखिल हो जाए। तो ये तो ऐसे होते हैं, तो इनको खुशखबरी अल्लाह ताला ने दे दी, दोनों जहानों में ना खौफ और ना गम। देखो कैसे खुशकिस्मत लोग हैं कि जिनको अल्लाह ताला ने खौफ और गम से ही आजाद कर दिया। यही दो चीजें हैं ना जो इंसान को जिंदगी भी उसकी हराम कर देती, तो कभी खौफ है और कभी गम है, कभी किसी चीज का खौफ और कभी किसी चीज का गम। ये जिसको हम टेंशन कहते हैं वो भी क्या है, भी यही है ना, टेंशन लगी नहीं, फिर टेंशन क्या है, यही चीजें हैं जो हमें गमगीन किए रखती हैं, जो हमें खौफजदा किए रखती हैं। अब क्या होगा, अच्छा ये ना हो जाए वो ना हो जाए, अल्लाह अकबर। तो याद रखें इनको अपने, जाहिर है जो उनसे गलतियां हो जाएं उनके ऊपर तो ये हर वक्त अल्लाह ताला से माफी मांगते हैं, क्योंकि गुनाह हर एक से हो सकता है, कोई भी गुनाह से पाक नहीं है कि हम कहें औलिया अल्लाह जो है ना वो बिल्कुल गुनाहों से पाक है। वो अपने आप को गुनाहों से बचा के रखने की कोशिश करते हैं, लेकिन अगर कोई गुनाह हो जाए तो फौरन तौबा कर लेते। तो ये मतलब इसमें नहीं है कि उनको लेकिन दुनियावी कोई नुकसान के ऊपर गम या वो हो या उसका रंज इनको लगा रहे या उसके अंदर, क्योंकि वो तो अल्लाह ताला ने उसके ऊपर तो जो भी इंसान को गम होता है उस इतना बड़ा अजर बताया कि इनको जो वो भी गम होता है ना वो भी इस तरह से दूर हो जाता है। अल्लाह ताला ने फरमाया ना कि हम तुम्हें आजमाएंगे खौफ से भी, भूख से भी, जानो माल और फलों की कमी से भी, और सब्र करने वालों के लिए खुशखबरी है जो कि मुसीबत के वक्त में कहते हैं इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। तो वो समझते हैं कि जो दुनिया में कोई यानी गम की बात आई है तो ये भी अल्लाह की तरफ से हमारे लिए आजमाइश है, उसके ऊपर भी वो इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन कहते हैं। उनको ये पता है उलाइका अलैहिम सलावातुम मिन रब्बिहिम व रहमा व उलाइका हुमुल मुहतदून, उनको पता है कि इसके ऊपर भी रब की तरफ से हमारे लिए बड़ी तारीफ है और बड़ी रहमत है और हमें हिदायत याफ्ता होने का सर्टिफिकेट मिलता है अगर हम आजमाइश के वक्त में ऐसा कहते हैं। क्योंकि मोमिन को तो जो भी मुसीबत पहुंचती है, चाहे थकावट हो या कोई गम हो या कोई दर्द हो या कोई बीमारी हो या कोई परेशानी हो, अल्लाह की तरफ से उसके गुनाहों को मिटा देती है हर परेशानी। तो उनका जो खौफ है वो तो बहुत ही डिफरेंट खौफ है। उनका खौफ, जिसको अल्लाह का खौफ लग जाए और जिसको आखरत का खौफ लग जाए, फिर और खौफ तो फिर छूटे रह जाते हैं। और ये खौफ तो अल्लाह के कुर्ब की निशानी है, ये तो फायदा मंद है, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हज़रत आयशा बयान फरमाती हैं कि इस आयत के मुतल्लिक सूरह मोमिनून की है, वल्लज़ीना युतूना मा आतौ व कुलूबुहुम वजिलतुन अन्नहुम इला रब्बिहिम राजिऊन। और वो लोग जब कुछ देते हैं तो इस तरह देते हैं कि इनके दिल खौफ से लरज रहे होते हैं अपने, और कि वो अपने रब की तरफ लौटने वाले। तो हजरत आयशा रज़ी अल्लाह तआला ने पूछा कि इस आयत में मतलब क्या, वो लोग मुराद हैं जो शराब पीते हैं, चोरी करते हैं? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया नहीं, ऐ सिद्दीक की बेटी, ये वो लोग हैं जो रोजे रखते हैं, नमाज पढ़ते हैं, सदका देते हैं, और उनको ये खौफ होता है कि कहीं ऐसा ना हो कि इनके ये आमाल कबूल ना हो। ये वो लोग हैं जो नेकी के कामों में बहुत जल्दी करते हैं, फिर भी देखो वक़ुलूबुहुम वजिलतुन, उनके दिल खौफ से लरज रहे होते हैं, हालांकि ये नमाज पढ़ने वाले हैं, हालांकि ये रोजे रखने वाले हैं, हालांकि ये सदका करने वाले हैं, लेकिन उनको डर क्या है, ये ना हो कि मेरे यहाँ माल ना कबूल हो। इनका खौफ देखिए है लेकिन डिफरेंट टाइप का। हजरत उस्मान रज़ी अल्लाह तआला अन्हु, उनको तो जन्नत की बशारत दुनिया में मिल गई, इसके बावजूद कब्र देखते हैं तो रोने लगते हैं, दाढ़ी मुबारक आंसुओं से भीग जाती है। खौफ दूसरी तरह का खौफ है, क्योंकि आप देखिए इनका दिलो दिमाग जो होता है ना अल्लाह के सिवा किसी और चीज की तरह मुतवज्जे ही नहीं होता, किसी और चीज का वैसा खौफ ही नहीं रहता। तो कयामत के दिन भी फिर अल्लाह ताला इनके खौफ को उठा देगा, वो बड़ी घबराहट, ला यहज़ुनुहुमुल फज़ाउल अकबर, सूरह अंबिया में है, उनको गमगीन नहीं करेगी वो बड़ी घबराहट, وَتَتَلَقَّاهُمُ الْمَلَائِكَةُ هَذَا يَوْمُكُمُ الَّذِي كُنْتُمْ تُوعَدُونَ. فرشتے ان کا استقبال کریں گے, کہیں گے یہ ہے وہ دن جس کا تم سے وعدہ دیا جاتا تھا. فرشتے ان کو کہیں گے, اور دنیا کے اندر بھی فرشتے ان کے لیے لے کر آتے ہیں بشارتیں ہیں. انشاءاللہ وہ آگے ہم دیکھتے ہیں کہ یہ تو بس رب اور اس سے محفوظ ہو گئے, اب غم نہیں ان کے پاس آنا. وہاں پہ تو جا کے ہمیشہ کا یہ غم بھی ختم ہو گیا نا, جو غم ان کو دنیا میں لگا ہوا تھا یہ بھی ختم ہو گیا. اب کیا ہے, یہ کون لوگ ہیں؟ الذین آمنوا وکانوا یتقون, یہ وہ لوگ ہیں جو ایمان لائے, اور یہ وہ لوگ ہیں جو تقوی اختیار کرتے ہیں. تقوی کیا ہے؟ خدا خوفی کہ اللہ کا ڈر, اللہ کے ڈر سے وہ جھکے رہتے ہیں. غرور اور تکبر کیسے آئے گا جس میں اللہ کا ڈر ہوگا؟ تو اس پہ تکبر نہیں کرتے کہ میں بڑی نیکیاں کر رہی ہوں اور میں کتنی نیک ہو گئی ہوں, دیکھو مجھے. اللہ اکبر, ان کو تو ہر وقت خوف رہتا ہے اللہ کی ناراضگی کا. کہیں یہ نہ ہو, جیسے میں نے ابھی آپ کو بتایا, کہیں یہ نہ ہو ہمارے اعمال قبول نہ ہو, اس سے لرزتے رہتے ہیں, ڈرتے رہتے ہیں اللہ کی ناراضگی سے, اس گناہوں سے بچنے کی کوشش کرتے ہیں, نیکیاں کرنے کی کوشش کرتے ہیں. ان کے لیے سب سے مشکل چیز یہ ہوتی ہے کہ کہیں ہمارا رب ہم سے ناراض نہ ہو جائے. دنیا ناراض ہو وہ دنیا ہے, لیکن رب نہ ناراض ہو, یہی ہے متقی. اور متقین کون ہے؟ سورہ بقرہ کا شروع نکال لیں, پتا چل جائے گا متقی کون ہے. تو یہ تو وہ لوگ ہیں انبیاء اور شہداء بھی جن پہ فخر کریں گے, جن کی تعریف کریں. حالانکہ یہ نبی نہیں ہے, یہ شہید نہیں ہے, پھر بھی دیکھیں کتنا بڑا مقام ان کو مل گیا کہ نور کے ممبروں پہ بیٹھے ہیں, چہرے نورانی ہوئے ہیں, جب سب خوف میں ہیں. یہ بے خوف ہیں, یہ نہ ڈر ہیں, جب سب غم میں گھلے جا رہے ہیں تو یہ بے غم بیٹھے ہیں. اس لیے کہ دور دراز کے رہنے والے خاندان تھے, کوئی برادریوں کا تعلق نہیں, کوئی رشتہ کنبا قوم سے نہیں, پھر بھی صرف اللہ کے لیے, صرف اس کے ایک نام پہ آپس میں ایک ہوئے, آپس میں میل ملاپ, آپس میں محبت, آپس میں دوستی, آپس میں بھائی چارہ, صرف اس نام کے لیے کیا, دین کی وجہ سے سب ایک ہوئے. تو اللہ تعالیٰ نے اسپیشل ان کے لیے نورانی ممبر بچھائے ہوں گے وہاں پہ, عزت سے ان کو وہاں پہ تشریف رکھائی جائے گی. یہ بننا مشکل نہیں ہے, صرف اگر انسان یہ سوچ لے کہ میں نے اولیاء اللہ میں سے بننا ہے, تو یہ دو اس کے لیے کام بتا دیے گئے. الذین آمنوا وکانوا یتقون, ایمان لائے اور تقوی اختیار کیا, یہ دو کام کر لے. اب کیا ان کے لیے, ابھی بات ختم نہیں ہوئی. لہم البشرا فی الحیات الدنیا وفی الآخرة, ان کے لیے دنیا میں بھی خوش خبری ہیں اور آخرت میں بھی. اچھا, آخرت کی خوش خبری کیا ہے؟ وہ تو جنت ہے, اللہ کی رضا مل جانا ہے, اس کا دیدار ہے, یہ تو وہاں کی خوشخبری. دنیا میں خوشخبری کیا ہوتی؟ یہی وہاں پہ جب بڑی گھبراہٹ کے دن میں ان کو غم ہی نہیں ہوگا, فرشتے ان کا ویلکم کریں گے, ہاتھوں ہاتھ ان کو لیں گے. یہ ہے وہ دن جس کا تم سے وعدہ کیا گیا تھا, یہ کریں گے, ان کو بٹھائیں گے وہاں پہ نور کے ممبروں پہ. تو یہ تو آخرت کی بشارت ہوگی. دنیا میں بشارت کیسے ملتی ہے؟ دنیا میں بشارت کے لیے ایک تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ دنیا کی زندگی میں نیک خواب جو وہ خود دیکھے یا اس کے لیے دکھائے جائے, یہ خوشخبریاں. سمجھ آئے؟ نیک خواب جو ہے نا وہ خوشخبریاں, یعنی نیک خواب چاہے وہ خود دیکھتا ہے چاہے اس کے لیے کسی کو دکھائے جاتے ہیں. یہ اس کے لیے, یہ کیونکہ اب نبوت ختم ہو گئی ہے, نبوت نہیں ہے, لیکن جو نیک خواب ہے یہ نبوت کا 46th حصہ ہے, 46 حصہ ہے. تو جو شخص یہ خواب دیکھے گا وہ اس کی خبر دے. آپ صلی اللہ علیہ وسلم نے فرمایا اگر کوئی کسی کے لیے ایسا خواب دیکھتا ہے نا تو اس کی خبر دے, اور جس نے اس کے سوا کوئی چیز دیکھی وہ شیطان کی طرف سے اس کو غم میں مبتلا کرنے کے لیے اس کو چاہیے کہ وہ مائیں جانے تھوک دے اور اس کی خبر کسی نے کو نہ دے. یہ مسند احمد میں روایت ہے. یعنی جو نیک خواب کوئی دیکھتا ہے تو وہ ایک خوشخبری ہے جو اللہ تعالیٰ دنیا میں دے دیتا ہے. اب دنیا میں فرشتے تو نہیں آ جائیں گے, اب کون ہوگا, وہی تو نہیں آنی نا, نبوت تو ختم ہو چکی ہے, تو اب کیسے خوشخبریاں ملیں گی؟ اچھے خواب اللہ تعالیٰ دکھاتا ہے. تو اچھا خواب ان کے لیے جو ہوتا ہے نا, یہ ان کے لیے خوشخبری ہوتی ہے, اللہ تعالیٰ اس کے ذریعے ان کو خوشخبریاں دیتا ہے. اسی طرح ایک اور روایت میں حضرت عبادہ رضی اللہ تعالیٰ عنہ نے سوال کیا کہ آخرت کی بشارت تو جنت ہے, دنیا کی بشارت کیا؟ فرمایا نیک خواب جسے بندہ دیکھے یا اس کے لیے اور لوگوں کو دکھائے جائیں, یعنی کوئی اور آپ کے لیے خواب دیکھ لیتا ہے, کوئی نیک خواب, تو وہ بھی آپ کے لیے بشارت ہے. پھر ابو ذر رضی اللہ تعالیٰ عنہ نے آپ صلی اللہ علیہ وسلم سے پوچھا, یا رسول اللہ انسان نیکیاں کرتا ہے پھر لوگوں میں اس کی تعریف ہوتی ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا یہی دنیا کی بشارت ہے. تو نمبر ٹو کیا ہو گیا, دنیا کی بشارت لوگوں میں جو اس کی نیک نامی ہے. پہلی کی چیز کیا ہو گئی, اچھے خواب, چاہے خود دیکھے یا کسی اور کو دکھایا جائے, یعنی آپ نے کسی کا اچھا انجام دیکھا, کسی کی اچھی چیز دیکھی, خواب میں کوئی خوشخبری دیکھی دوسرے کے بارے میں, تو یہ دنیا میں ہی اللہ تعالیٰ نے اس کو مرنے سے پہلے اس کو دنیا میں خوابوں سے اس کو پتا چلا دیا کہ اس کے لیے اچھی چیز ہے. تو یہ کتنی بڑی خوشخبری ہے. یہ نمبر ٹو, دنیا میں نیک نامی, دنیا میں اس کی تعریف ہونے لگے. اب اس کا مطلب یہ نہیں کہ اب ہم نکل پڑیں لوگوں کو نیک کام کر کے دکھائیں, ذرا میں نے اتنا کر لیا, میں نے اتنا قرآن پڑھ لیا, اتنا یاد کر لیا, میں یہ عمل شروع کر رہی ہوں, اور وہ یہ نہیں, اپنی طرف سے آپ چھپا کے رکھیں. اللہ ہی کہیں سے ظاہر کر دیتا ہے, تو کئی دفعہ ایسی ہوتے ہیں کوئی چیز منہ سے نکل جاتی ہے نہ کوئی, اب بعد میں انسان اتنا پچھتاتا ہے, اللہ میں تو یہ بات بتانی ہی نہیں تھی, اپنی اس نیکی کو چھپا کے رکھنا تھا, یہ تو کھل گئی سب کے سامنے, یا کسی نے آپ کو دیکھ لیا کہ آپ مثلا تہجد پڑھ رہے, یا آپ نہیں چھپائی جا سکتی وہ چیزیں. وہ چاہتا نہیں ہے لیکن لوگوں کو پتا چل جاتا ہے, یا وہ چاہتا نہیں ہے لیکن اس کی لوگ تعریف شروع کر دیتے, تو اور وہ بھی دل سے. ایک تو ویسے ہی تعریفیں ہمارے لوگوں کی عادت ہی ہے, بس آپ سے اچھا تو کوئی ہے نہیں, آپ سے اچھا تو وہ, یہ کوئی تعریفیں نہیں ہے, کوئی دل سے واقعی کوئی تعریف ہوتی ہے نا, تو وہ بھی اس کے لیے خوشخبری ہے. یہ آپ صلی اللہ علیہ وسلم نے فرمایا یہ وہ بشارت ہے جو مومن کو دنیا میں ملنے لگتی ہے. بشرا عاجلہ ہے, یہ جلدی مل جانے والی خوشخبری ہے, سبحان اللہ. اور نمبر تین کیا ہے, لوگوں کے دلوں میں اس کی محبت پیدا ہو جاتی ہے, کیونکہ میں نے آپ کو جیسے بتایا نا کہ یہ محبت اللہ تعالیٰ جبرائیل علیہ السلام سے فرماتے ہیں, وہ کرنے لگتے ہیں, پھر آسمان والے کرنے لگتے ہیں, پھر زمین میں اس کی محبت اتار دی جاتی. یہ محبت پیسوں سے نہیں خریدی جا سکتی, گفٹ دے کے نہیں کسی کو خریدی جا سکتی. یہ جب بندہ اللہ سے محبت کرتا ہے تو اللہ بھی اس سے محبت کرتا ہے, پھر اللہ جبرائیل علیہ السلام کو بلاتا ہے اور ان کو یہ کہتا ہے. تو یہ ایک یعنی تیسری چیز ہو گئی کہ اس کی دنیا میں اللہ تعالیٰ محبت اس کے لیے اتار دیتا ہے. پھر ایک اور چیز بھی ہے, اور وہ ہے یعنی دنیا میں ہی مل جانے والی خوشخبری, اور وہ ہے جب انسان پریشان ہوتا ہے تو اللہ تعالیٰ نے سورہ حامیم سجدہ میں فرمایا, اتنی خوبصورت آیت ہے وہ, ان الذين قالوا ربنا الله ثم استقاموا تتنزل عليهم الملائكه الا تخافوا ولا تحزنوا وابشروا بالجنه التي كنتم توعدون نحن اولياؤكم في الحياه الدنيا وفي الاخره. بے شک جن لوگوں نے کہا ہمارا رب اللہ ہے, پھر وہ اس پہ قائم رہے, ان پر فرشتے نازل ہوتے ہیں, فرشتے دکھ تو نہیں رہے پھر کدھر نازل ہو رہے ہیں, اللہ تعالیٰ اسی طرح سے فرشتے مقرر ہو جاتے ہیں جو ان کو کہتے ہیں لا تخافوا ولا تحزنوا, نہ تم ڈرو نہ تم غم کرو, اور اس جنت کی خوشخبری سنو جس کا تم سے وعدہ کیا جاتا ہے. ہم نحن اولیاؤکم فی الحیاۃ الدنیا, ہم دنیا میں بھی تمہارے دوست ہیں, وفی الآخرہ اور آخرت میں بھی, اور وہ آخرت کیسی ہوگی, وَلَكُمْ فِيهَا مَا تَشْتَهِي أَنفُسُكُمْ وَلَكُمْ فِيهَا مَا تَدَّعُونَ نُزُلًا مِّن غَفُورٍ رَّحِيمٍ. تو तुम्हारे लिए उस जन्नत में हर वो चीज है जिसको तुम्हारा दिल पसंद करे, और तुम्हारे लिए हर वो चीज है जिसको तुम तलब करो। ये नुज़ुल है, ज़ियाफ़त है गफूरुर रहीम रब की तरफ से। अल्लाहु अकबर। ये अल्लाह ताला फरिश्तों को मुकरर कर देते हैं अपनी औलिया के लिए, अल्लाह हमें इनमें शामिल फरमाते। फिर क्या होता है और सुने, अल्लाहु अकबर, जब ये फौत होने लगते हैं तो तब भी, अभी दुनिया में ही है ना, अभी तो वहां पे नहीं, एक तरह से दुनिया भी, दुनिया की खुशखबरी हो गई है कि जब फौत होने लगते हैं तो उस वक्त फरिश्ते इनके पास आते हैं। हदीस में है कि मोमिन की मौत के वक्त नूरानी सफेद चेहरे वाले पाक साफ उजले सफेद कपड़ों वाले फरिश्ते उसके पास आते हैं और कहते हैं, ए पाक रूह चल कुशादगी की तरफ, राहत की तरफ, तरोताजगी की तरफ, खुशबू और भलाई की तरफ, तेरे इस रब की तरफ जो तुझसे कभी नाराज नहीं होने का। बस उसकी रूह इस खुशखबरी को सुन के उसके मुंह से इतनी आसानी और शौक से निकलती है जैसे मश्क के मुंह से पानी का कोई कतरा छू जाए, जैसे वो लेदर बैग होता है ना उससे पानी निकल जाता है, इस तरह वो रूह निकलती है। कैसे ना निकले भाई, वो अल्लाह के दोस्त है ना, तो उनके लिए सबसे बड़ी चीज क्या है, दोस्त के लिए दोस्त से मुलाकात करना सबसे बड़ी चीज है ना। जब उसको पता चलता है कि मेरा दोस्त मुझसे राजी है, मुझसे खुश है, वो मुझे बुला रहा है, तो वो रूह कैसे ना निकलेगी, फिर उसको किसी और चीज की परवाह रह जाएगी, तो उसको कुछ भी नहीं रह जाएगा ना, किसी चीज की भी नहीं फिक्र रह जाएगी। तो ये रूह फिर ऐसे निकलती है। और फिर इस रूह के लिए एक और चीज भी है कि फिर यही वो रूह है, इसके लिए बशारत है कि फिर इसको कहा जाता है, या अय्या तुहन नफ्सुल मुतमईना इरजीला रब्बी की रादिया तब मर्दिया फदखुली फी इबादी वदखुली जन्नती, है नफ्स मुतमईना चल अपने रब की तरफ, वो तुझसे राजी, तू उससे राजी, चल जन्नत की तरफ। ये उस रूह को फिर कहा जाता है, ये कितनी बड़ी बशारत है उसके लिए, तो उनके लिए तो खुशखबरियां ही खुशखबरियां, उनको फिर क्या खौफ और गम रह जाएगा पता है, जिसको शुरू से ऐसे इस्तकबाल मिल रहे हो उसको तो पता चल जाएगा ना कि मैं तो अब मेरा अच्छा ही अच्छा है आगे, वो उसके लिए खौफ और गम की कोई बात नहीं होगी, वो ऐसे मुतमईन होगा, घबराहटों के दिन भी उसको वो गमगीन नहीं होगा। तो मौत के वक्त की भी खुशखबरी, और सूरह नहल 32 में आप देख लें तो ये आपको पता चल जाएगा कि कैसी खुशखबरियां उसके लिए उस दिन। फिर आप देखें वहां पे भी जाके क्या होगा, आखिरत में सूरह हदीद में आता है कि यौमा तरल मुमिनीन वल मुमिनात यसअ नूरुहुम बैना अयदीहिम व बिअयमानिहिम बुशरा लकुमुल यौमा जन्नातुन तजरी मिन तहतिहल अनहारु खालिदीन फीहा ज़ालिका हुवल फौज़ुल अज़ीम। जिस दिन मोमिन मर्द और मोमिन औरतें, आप उनको इस हाल में देखेंगे कि उनका नूर उनके आगे आगे और उनके दाएं दाएं दौड़ रहा होगा, हमसे कहा जाएगा आज तुम्हारी खुशी की चीज ये जन्नतें हैं जिनके नीचे से नहरें बह रही हैं, इसमें हमेशा रहोगे, ये है बड़ी कामयाबी। अल्लाहु अकबर। और देखिए हम अगर इनमें से नहीं भी तो कम से कम उन लोगों से जरूर मोहब्बत करें, जो लोग जिनको सर्टिफिकेट मिल गया कि वो औलिया अल्लाह, क्योंकि जैसे हजरत अब्दुल्ला बिन मसूद ने फरमाया कि एक शख्स ने आप सल्लल्लाहु अलैहि वसल्लम से सवाल किया कि आप उसके बारे में क्या कहते हैं जो किसी से मोहब्बत करता है मगर अमल के एतबार से उसके दर्जे तक नहीं पहुंचता, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल मरउ मा मन अहब्बा, आदमी उसी के साथ होगा जिससे मोहब्बत करता है। अगर आपकी मोहब्बत आप सल्लल्लाहु अलैहि वसल्लम के साथ है, सहाबा कराम के साथ है, तो चाहे उतने अमल नहीं भी है लेकिन जिनके साथ मोहब्बत होती है उन्हीं के साथ अल्लाह ताला उनको कर देगा। और अब पता है कि सहाबा कहते हैं हमें इस बात से ज्यादा आज तक कभी किसी और चीज पे खुशी नहीं हुई, क्योंकि उनकी तो मोहब्बत थी आप सल्लल्लाहु अलैहि वसल्लम के लिए। तो इसी तरह رسول اللہ صلی اللہ علیہ وسلم نے حضرت رضیم رضی اللہ تعالیٰ عنہ سے فرمایا کہ میں تمہیں دین کا ایسا اصول بتاتا ہوں جس سے تم دنیا اور آخرت میں کامیابی حاصل کر سکتے، وہ یہ ہے کہ اہل ذکر کی مجلس میں جاؤ، ان کی صحبتوں کو پکڑو، جب تنہائی میں جاؤ تو جتنا زیادہ ہو سکے اللہ کا ذکر، اس سے اپنی زبان کو حرکت دو، جس سے محبت کرو اللہ کے لیے کرو، جس سے نفرت کرو اللہ کے لیے کرو. اور اللہ تعالیٰ نے فرمایا میرے اولیاء میرے بندوں میں سے وہ لوگ ہیں جو میری یاد کے ساتھ یاد آ جائیں اور جن کی یاد کے ساتھ میں یاد آ جاؤں. سبحان اللہ. کہ یہ تفسیر مظہری میں ہے حدیث قدسی کہ جو میری یاد کے ساتھ یاد آ جائیں، یعنی جب اللہ کو یاد کیا جائے تو وہ بھی یاد آ جائیں. اور تلاوت لگائیں.
وما تكون في شأن وما تسلو منه من قرآن ولا تعملون من عمل إلا كنا عليكم شهودا إذ تفيضون فيه وما يعزب عن ربك من مثقال ذرة في الأرض ولا في السماء ولا أصغر من ذلك ولا أكبر إلا في كتاب مبين. ألا إن أولياء الله لا خوف عليهم ولا هم يحزنون الذين آمنوا وكانوا يتقون.